श्रोताहरू नमस्कार, युवा संसार कार्यक्रम म तपाईँलाई स्वागत छ। आज पनि आइतबार साँझ 5:30 बजे भइसकेको छ र युवा संसार कार्यक्रम लिएर हामी उपस्थित भइसकेका छौँ। यहाँनिर टेक्निकली अलिकति गडबडी भइरहेछ हाम्रो कम्प्युटरमा, त्यही भएर हामीले सुरुको म्युजिक बजाउन सकिरहेको छैनौँ। तपाईँलाई साथ दिन म इन्द्र र गङ्गा उपस्थित भइसकेका छौँ। अबको एक घन्टा तपाईँ हामीसँग रहनुहुनेछ। अबको एक घन्टामा तपाईँलाई हामी विविध सामग्रीहरू खुराकहरू पस्किने प्रयास गरिरहेछौँ। आज सदा चाहिँ हामीसँग रहनेछ एउटा इन्टरभ्यू, अमेरिकामा भर्खर सम्पन्न भएको एउटा पहिलो न्यू हेम्पसायरमा भर्खर सम्पन्न भएको एउटा महापुराणको बारे त्यहाँका आयोजकसँग छोटो गफगफ हुनेछ भने अर्को छोटो इन्टरभ्यू पनि रहनेछ अमेरिकामा मात्रै, अमेरिकाको न्यू हेम्पसायरमै भुटानीहरूले चलाएको पहिलो टेलिभिजन कार्यक्रम का प्रस्तुतसँग हामी गफ गर्नेछौँ। त्यसपछि हामीसँग अहिले चर्चामा रहेको यो MH-17 फ्लाइट एक्सिडेन्टबारे जानकारी, त्यसका वरिपरि रहेका त्यससँग सम्बन्धित पक्षहरूको बारेमा जानकारी हामी दिनेछौँ। त्यसमा सवार कति व्यक्तिहरू देहान्त भयो, त्यसबाट हामीले बेहोर्ने क्षति समग्र रूपमा अरू समुदायले बेहोर्ने क्षतिबारे जानकारी हामी गर्नेछौँ। भने टेक्नोलोजी अन्तर्गत हामीले आज एउटा पट्याउन मिल्ने खालको टेलिभिजन कस्तो हुन्छ भनेर जानकारी लिएर आएको छौँ। म इन्द्र र गङ्गा उपस्थित भइसकेको छौँ आज पनि कार्यक्रममा तपाईँले स्वागत गर्नलाई। टेक्निकल रूपमा कार्य अलिकति समस्या भएको छ यहाँनिर, त्यही भएर तपाईँलाई हामीले गीत बजाउन सकिरहेका छैनौँ, म्युजिक बजाउन सकिरहेको छैनौँ, त्यसमा हामी क्षमा प्रार्थी चाहन्छौँ। म कार्यक्रमको सुरुमा हामीले सदाचाहिँ प्रस्तुत गर्ने समाचारबाट सुरु गर्छु। भुटानी शरणार्थी नेताहरूले आफूहरूलाई मार्ने धम्की आइरहेको भन्दै नेपाल सरकारसित सुरक्षा माग गरेका छन्। द काठमाडौँ पोस्टमा प्रकाशित खबरअनुसार तेस्रो मुलुक पुनर्वासको विपक्षमा उभिने नेताहरूले यस्तो धम्की पाउन थालेका हुन्। सो पत्रिकाले जनाएअनुसार 2001 आरके बडथैको हत्या गर्नेहरूले नै अहिले पनि मार्ने धम्की दिइरहेका छन्। बलराम पौडेल, डिबी साङपाङ, गुफ किल्ला, रिन्जिन दोर्जी, डाक्टर बम्पर राई, डिपी काफले र जसोदा अधिकारीलाई यस्तो धम्की आइरहेको समाचारमा जनाइएको छ। यसबारे नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई जानकारी गराइसकिएको पनि समाचारमा लेखिएको छ। भुटान र बङ्गलादेशले अवैधानिक मुद्रा व्यापार रोक्ने साझेदारी पत्रमा हस्ताक्षर गरेका छन्। फाइनेन्सियल इन्टेलिजेन्स युनिट अफ बङ्गलादेश र रोयल मोनिटरी अथोरिटी अफ भुटानले बुधबार सो सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतामा दुई देशले अवैध रूपमा आतङ्ककारी गतिविधिका लागि आर्थिक सहयोग गर्ने प्रवृत्तिलाई पनि रोक्ने उल्लेख गरिएको छ। एसिया पेसिफिक ग्रुप अफ मनी लन्ड्रिङको मकाउमा सम्पन्न 17 भेलाको बेला यो सम्झौता भएको हो। भुटानमा दुई भाषामा प्रकाशन सुरु गर्ने पहिलो पत्रिका भुटान अब्जर्भर बन्द हुने अवस्थामा पुगेको भुटान न्युज नेटवर्कले जनाएको छ। 2006 जोङ्खा र अङ्ग्रेजी दुई भाषामा यो पत्रिका सुरु भएको थियो। सुरुमा 60 कर्मचारी थिए। सानो बजार, न्यून पाठक र थोरै विज्ञापनका कारण सो पत्रिका आर्थिक रूपमा धराशयी बन्दै गयो। 2013 अगस्तदेखि सो पत्रिका छाप्ने क्रम बन्द भएको थियो। अनलाइनमा सीमित सो पत्रिका अब चाँडै नै बन्द हुने अवस्थामा पुगेको समाचारमा उल्लेख छ। हिमाली तथा तिब्बती परम्पराको काग्युक्पा सम्प्रदायका 14 स्यामार्पा रिम्पोछे मिफाम छोकी लोड्रोको पार्थिव शरीर समाधिका निम्ति नेपाल ल्याउन दिन भुटानी प्रधानमन्त्री छिरिङ तोप्गेले नेपालका कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमलाई पत्र लेखे, तर नेपाल सरकारले त्यसलाई टेरेन। विदेशीको शव नेपाल ल्याएर अन्तिम दाह संस्कार गर्न नमिल्ने निर्णय नेपाल सरकारले दियो। तीन लामाले काठमाडौँ रानीवनको फेदीमा सेयर मिनहुन इन्स्टिच्युट स्थापना गरेका छन्। उनी तिब्बती धार्मिक गुरु दलाई लामा जत्तिकै सम्मानित र चीन भारत भुटान नेपाल र युरोपेली मुलुकहरूमा व्यापक धार्मिक एवं शैक्षिक गतिविधिमा सञ्चालन गर्दै आएका थिए। उनलाई भुटानी राजाले मानार्थ नागरिकता दिएका थिए। जर्मनीमा उनको मृत्यु भएको थियो उनी मृत्यु भएको थियो भने हाल उनको शरीर त्यहाँबाट भारत हुँदै भुटानको थिम्पू पुर्याइएको छ। मोरङको शनिश्चरे भुटानी शरणार्थी शिविरमा एक वृद्ध झुन्डिएको अवस्थामा मृत फेला परेको समाचार दमकबाट प्रकाशित हुने पूर्वेली टाइम्सले जनाएको छ। शिविरको सेक्टर ए टू छापा नम्बर 23 58 वर्षीय चन्द्रबहादुर खड्का आफ्नै घरको कोठाबाट मङ्गलबार झुन्डिएको अवस्थामा फेला परेका हुन्। खड्काले आत्महत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। श्रोताहरू, आज समाचार यति नै। तपाईँलाई अर्को साता भुटानी र अन्य रोचक समाचारहरू पनि भन्ने लिएर हामी उपस्थित हुनेछौँ। एउटा पृथक समाचारमा मसँग एउटा निकै इन्ट्रेस्टिङ समाचार तपाईँलाई म पस्किने प्रयास गर्दैछु। यो छ भर्खरै ब्राजिलमा सम्पन्न भएको फुटबल होइन ब्राजिलमा सम्पन्न भएको ब्रिक्स अर्थात् पाँचवटा राष्ट्रहरूको विकासोन्मुख पाँचवटा राष्ट्रहरू ब्राजिल रसिया इन्डिया चाइना र साउथ अफ्रिका बिचको यो सम्मेलनको बारेमा ब्रिक्स मुलुक भनेर चिनिने विश्वको आर्थिक मञ्चमा उदाउँदा पाँच राष्ट्र चीन भारत रसिया ब्राजिल र दक्षिण अफ्रिका मिलेर 100 अर्ब डलर बराबरको बैङ्क स्थापना गरेका छन्। भर्खर सम्पन्न भएको थियो यो ब्रिक्सको सम्मेलन ब्राजिलमा। विकासशील मुलुकहरूको पूर्वाधार निर्माणमा सहयोग गर्नको लागि खोलिएको यो विकास बैङ्कको नाम नयाँ विकास बैङ्क रहनेछ। ब्रिक्स समूहको अग्रणी मुलुक चीनको आर्थिक राजधानी सङ्घाईमा मुख्यालय रहने यो बैङ्कको पहिलो अध्यक्षमा 5 वर्ष कार्यकालका लागि भारतीय नागरिक नियुक्त हुनेछन्। त्यसपछि क्रमशः ब्राजिल रसिया र दक्षिण अफ्रिकाले बैङ्कको अध्यक्ष सम्हाल्नेछन्। पश्चिमा राष्ट्रहरू नियन्त्रित अन्तर्राष्ट्रिय आर्थिक प्रणालीलाई चुनौती दिन स्थापित यो नयाँ बैङ्कले विकासशील मुलुकहरूले भोग्ने तत्कालीन तरलताका समस्यासँग जुझ्न पनि सघाउ पुर्याउनेछ। पछिल्लो केही वर्षहरूमा पश्चिममा लगानीकर्ताहरूले एक मुलुकबाट अर्को मुलुकमा पुँजीको छिटो स्थानान्तरण गर्ने हुँदा विकासशील मुलुकहरूले डलरको चरको अभाव बोक्ने गरेका छन्। यस्तो अभाव झेल्न यो ब्याङ्कले छुट्टै 1 अर्ब डलरको कोष स्थापना गरेको छ। यस्तो कोष पूर्वाधार विकासका लागि यो ब्याङ्कले गर्ने लगानीले विश्व ब्याङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको एकाधिकारलाई चुनौती दिनेछ। अन्तर्राष्ट्रिय मुद्रा कोषले मौद्रिक तरलताको समस्या झेलिरहेका विकासशील मुलुकहरूलाई अनावश्यक रूपमा च्याप्ने र कडा शर्तहरू लाद्ने गरेको आरोप खेप्ने गरेको छ। यस्तै विश्व ब्याङ्कले विकासशील मुलुकहरू भन्दा विकसित मुलुकहरूको स्वार्थ र आवश्यकता अनुरूप काम गर्ने गरेको आरोप छ। 2016 पूर्वाधार विकासमा लगानी गर्ने लक्ष्य लिएको यो ब्याङ्कको स्थापनाले नेपाल जस्ता मुलुकलाई सस्तो ऋणमा पहुँच थप्ने विकल्प दिनेछ नेपाल र अन्य विकासशील गरिब मुलुकहरूको लागि। श्रोताहरू, तपाईँ सुन्नुहुन्छ अहिले रेडियो एडलेट 101.5 MHz तरङ्गमा युवा संसार कार्यक्रम। हामी रेडियो एडलेट 101 बोलिरहेछौँ। तपाईँ अहिले अनलाइन मार्फत पनि radio.adelaide.edu मार्फत पनि सुन्दै सक्नुहुन्छ भने तपाईँले हामीलाई फुर्सदको बेला अथवा तपाईँले अहिले लाइभ सुन्न सक्नु भएन भने तपाईँले फुर्सदको बेला पनि हामीलाई सुन्न सक्नुहुनेछ। हामी युवासंसार.com हाम्रो कार्यक्रम तपाईँले सुन्न सक्नुहुन्छ भने हामीलाई तपाईँको फुर्सदको बेला आइट्युन्स मार्फतबाट पनि सुन्न सक्नुहुनेछ। सुरुमा हामीले हाम्रो कलर स्ट्युन्स अथवा भनौँ हाम्रो म्युजिक त बजाउन पाएका थिएनौँ, तर पनि अरू म्युजिक बजाउने प्रयास गर्दैछौँ। त्यो पनि सहज भइरहेछ नि यहाँनिर। टेक्निकली आज अलिकति गडबड भइरहेछ। एउटा म गीत तपाईँलाई सुनाउँछु, यहाँनिर प्रयास गर्दैछु गीत सुनाउन लागि। त्यसपछि हामी अरू कार्यक्रमहरू लिएर उपस्थित हुने प्रयास गर्नेछु।
यहाँ देश को छ चिंता
तिमी माया माया भन्छु यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छु यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छु साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छु यहाँ देशको छ चिन्ता साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छु यहाँ देशको छ चिन्ता सन्ततिको आधार खोज्दैछु म भोलिका सन्ततिको आधार खोज्दैछु म भोलिका सन्ततिको आधार खोज्दैछु म आधार नै हराए तिमी कहाँ रहन्छौ साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छु यहाँ देशको छ चिन्ता तिमी माया माया भन्छु साँच्चै नबुझ्ने हौ कि साँच्चै नबुझ्ने हौ कि नबुझ्ने जस्तै बन्छु यहाँ देशको छ चिन्ता
यहाँ देशको छ चिन्ता टेक्निकल्ली यहाँनिर हामीले अपलोड गरेको गीतहरू बजाउन पाएनौँ। दीपक लिम्बूको स्वरमा तपाईँलाई मैले यहाँ मोबाइलबाट बजाउँदैछु गीतहरू। गङ्गा उहाँ कम्प्युटरमा के मिलाउनलाई कुदै कुदै गर्दैछ यहाँनिर, तर पनि मिल्न प्रयास गर्दैछु। अब तपाईँलाई हामी अघि सुरुमा मैले भने जस्तै एउटा इन्टरभ्यू बजाउने प्रयास गर्दैछौँ। इन्टरभ्यूको पहिलो भाग तपाईँलाई अहिले सुनाउँदैछौँ, सुन्नुहोला।
तिलक निरौलाजी, हाम्रो कार्यक्रम युवा संसारमा यहाँलाई धेरै धेरै स्वागत गर्न चाहन्छु।
धन्यवाद।
अब यहाँ न्यू हेम्पसायरको म्यान्चेस्टरमा बस्नुहुन्छ, हामीले थाहा पाएअनुसार भर्खरै कङ्कर्ड न्यू हेम्पसायरमा सम्पन्न ज्ञान महायज्ञको बारेमा बताइदिनुहोस् न, कसको अग्रसरता, आयोजकत्व अनि संयोजकत्वमा समापन भएको थियो यो ज्ञान महायज्ञ?
यो चाहिँ भर्खरै मात्र जुलाई 9 तारिकदेखि जुलाई 16 तारिकसम्म श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ हामीले 7 दिनको जुन चाहिँ पुराण थियो हामीले भर्खरै हाम्रो यहाँ सम्पन्न भएको छ कन्तरमा, र यसको आयोजना चाहिँ हिन्दू समाज न्यू हेम्पसायरले आयोजना गरेको हो। यसमा हामी हिन्दू फेथ ट्रस्ट पनि भनेर भन्छौँ, र यसमा अब अर्गनाइजर चाहिँ समग्र भुटानी समुदायको एउटा प्रतिनिधित्व थियो त्यो कार्यक्रममा। यसमा चाहिँ अब संयोजकत्वको कुरा गर्नुपर्दा रोहित सुवेदी हाम्रो कार्यक्रम आयोजक समितिको चाहिँ संयोजक हुनुहुन्थ्यो। एकदमै धुमधाम साथ चाहिँ हामीले सप्ताह ज्ञान महायज्ञ चाहिँ 16 तारिक भर्खरै बुधबार सम्पन्न गरेका छौँ।
हाम्रो जानकारीमा आएअनुसार र हामीले फेसबुक र विभिन्न सोसल मिडियामा देखेअनुसार त्यहाँको राज्य स्तर अथवा स्थानीय स्तरका पदाधिकारीहरू भनौँ गभर्नरसम्मको पनि त्यहाँ सहभागिता देखेको थियौँ, उहाँहरूको कस्तो सहयोग सद्भाव पाउनु भएको थियो?
हामीले चाहिँ एकदमै राम्रो न्यू हेम्पसायर राज्यमा रहेका भुटानी नेपाली भारतीय र अमेरिकन दाजुभाइहरूबाट अत्यन्तै धेरै सहयोग हामीले प्राप्त भएको छ। उहाँहरूको माया दया स्नेह हामीले एकदमै हामीले पाएका छौँ, र यता सेनेटर मेगी हेसनले पनि चाहिँ व्यस्तताका बावजुद म आउन सकिनँ, तर भुटानी समुदायमा सुशान्ति र सद्भाव कायम होस् र भुटानीहरूले जुन गरिरहेको इभेन्ट एकदमै राम्रोसँग समापन होस् मेरो तर्फबाट म सबैलाई बधाई ज्ञापन गर्न चाहन्छु भनेर एउटा मेसेज पठाउनु भएको थियो। उहाँले चाहिँ अब सेक्रेटरीले मेसेज पढ्नु भएको थियो आएर कार्यक्रममा, भने कार्यक्रममा गभर्नर मेगी हेसन आफै आउनु भएको थियो। उहाँले चाहिँ जुन अमेरिकन जस्तो एउटा अमेरिका जस्तो कन्ट्रीमा भुटानबाट शरणार्थी भएर शिविरबाट चाहिँ अमेरिकाको न्यू हेम्पसायर राज्यमा शरणार्थी हुँदै यहाँ आउनु भएकोमा हामी चाहिँ साँच्चीकै भाग्यमानी ठान्छौँ। तपाईँहरू जस्तै ती धर्ममा चाहिँ मन लगाउने मान्छेहरू यहाँ आउनु भएको छ, भोलिको दिनमा न्यू हेम्पसायरको भविष्य एकदमै उज्ज्वल छ, तपाईँहरूलाई विशेष धन्यवाद भनेर गभर्नर मेगी हेसनले कार्यक्रममा बोल्नु भएको थियो। हामीले धार्मिक रूपमा हामी भेला भएको थियौँ, न्यू हेम्पसायरवासी भुटानी नेपाली भारतीय हिन्दू धर्मावलम्बीहरूको त्यहाँ व्यापक उपस्थितिले गर्दा पनि उहाँ अत्यन्तै म खुसी छु भनेर चाहिँ कार्यक्रममा भन्नुभएको थियो।
हजुर तिलकजी, हामीले देख्यौँ पनि जस्तो कङ्कड मोनिटर लगायत अन्य समाचारहरूले पनि यस महायज्ञलाई चाहिँ कभर गरेको देखिएको थियो, अनि त्यहाँ भनिएको थियो कि अमेरिकामा बस्ने हिन्दूहरूलाई एकै ठाउँमा जुटाउने एक कार्यक्रमका रूपमा लिएको, र तपाईँ के भन्नुहुन्छ, अपेक्षा अनुसार कहाँ कहाँबाट कति श्रीमद् भागवत अनुरागीहरूको सहभागिता रहेको थियो, कहाँ कहाँबाट आउनुभयो उहाँहरू र सहभागिता जनाउनु भयो?
कार्यक्रम ठिकै हो, हाम्रो विभिन्न सञ्चार माध्यमहरूले कार्यक्रमको विषयमा लेख्नु भएको थियो, सोसियल मिडियाहरूले पनि चाहिँ कार्यक्रमको विषयमा धेरै हाइलाइट गरेर हामीले पायौँ। यो चाहिँ जुन सप्ताह ज्ञान महायज्ञ लाउनुको एउटा मुख्य उद्देश्य चाहिँ विश्व शान्ति अनि भावनात्मक भलाइ, भातृत्व, आध्यात्मिक ज्योति, यो चिन्तन, सद्भाव, मेलमिलाप र जुन चाहिँ मैत्रीपूर्ण सम्बन्ध सबैमा कायम होस्, समुदायको उत्थान होस् भन्ने, र सम्पूर्ण हिन्दू वा सम्पूर्ण धर्मावलम्बीहरू विभिन्न धर्ममा जति पनि हुनुहुन्छ सबैको चाहिँ कल्याण होस् भन्ने उद्देश्यसहित पुराण लगाइएको थियो। र पुराणमा चाहिँ न्यू हेम्पसायरबाट उठानी मात्र होइन नेपाली दाजुभाइहरू भारतीय दाजुभाइहरूको पनि व्यापक उपस्थिति थियो. त्यसरी नै पेन्सिल्भेनियाबाट हामीले राम्रो उपस्थिति देखेका थियौँ त्यहाँ. त्यसरी नै भर्मन्टबाट मासुसेटबाट चाहिँ भुटानीहरू नेपालीहरूको चाहिँ उपस्थिति कार्यक्रममा हामीले पाएका थियौँ. र ठ्याक्कै हामीले कुन कुन स्टेटबाट कतिजना आउनुभयो भनेर त्यस्तो खालको त्यो डाटा हामीसँग एक्ज्याक्टली त्यो अपडेट त छैन. तर कार्यक्रममा हामीले स्वस्थ हेर्दाखेरि हामीले जुन प्रकारले अपेक्षा गराएको थियो यति चाहिँ कार्यक्रममा आउनुहुन्छ होला भन्ने त्योभन्दा चाहिँ हामीले दोब्बर पाउँदाखेरि हामी एकदमै खुसी भएको थियौँ कार्यक्रममा.
हजुर, तथ्याङ्क नभए पनि धेरै राम्रो सहभागिता रह्यो भन्न चाहनुहुन्छ?
अत्यन्तै धेरै राम्रो सहभागिता थियो.
अब कुरा गरौँ न तिलकजी, अब यस्ता कार्यक्रम निकै महत्त्वपूर्ण हुन्छ समुदायमा. अमेरिकामा बस्ने शरणार्थी समूहको तुलनामा भुटानी समुदायमा निकै ठुलो आत्महत्या र डिप्रेसनको रेट छ भनिन्छ. संसार माध्यमहरूले त्यही लेखेका छन् र तथ्याङ्कमा पनि त्यही जनाइएको छ, होइन? र यस्ता कार्यक्रम श्रीमद् भागवतका कार्यक्रम लगायत अन्य थुप्रै कार्यक्रमहरू झन् यस्ता कार्यक्रमले यस्ता घटनाहरूलाई चाहिँ कम गराउन कस्तो प्रभाव पार्ने देख्नुभयो तपाईँले र समुदायको यसमा केही प्रतिक्रिया रह्यो?
एउटा चाहिँ अब उद्देश्य चाहिँ यो कार्यक्रम गर्नुको उद्देश्य चाहिँ एउटा चाहिँ तपाईँले भनेको एक्ज्याक्टली यो डिप्रेसन र यो सुसाइडल थट्सहरूको कुरोलाई पनि कम गर्न सकिन्छ भन्ने एउटा उद्देश्य त्यो पनि हो. अब यहाँनिर नयाँ देशमा आएपछि ठ्याक्कै सबै मन्दिर आफ्नै चाहिँ सबै कुराहरू नहुँदाखेरि मान्छेलाई चाहिँ हाम्रो धर्म खेलाउँदै गएको हो कि हाम्रो धर्म संस्कृति अब हराएको हो कि भन्ने एक खालको मान्छेमा मनस्थितिहरू जुन प्रकारको मनस्थितिमा कुराहरू खेल्न थालेको अवस्थाहरू हामीले पायौँ. थुप्रै हाम्रो चाहिँ माता पिताहरू हजुरबा हजुरआमाहरूले यहाँनिर चाहिँ किन कथाहरू हुँदैन, किन पुराणहरू हुँदैन, किन चाहिँ धार्मिक कार्यक्रमहरू हुँदैन भनेर चाहिँ प्रश्नहरू गरेको अवस्थाहरू कति थियो. उहाँहरू सधैँ जस्तो चाहिँ एकदमै मन्दिर जान पाए हुन्थ्यो भन्ने कुराहरू गरिरहेको अवस्थाहरू हामीले समुदायमा पाएको थियौँ. र भर्खरै मात्र क्रिस्चियनले चाहिँ एउटा चाहिँ विशाल कार्यक्रम गर्नुभयो क्रिस्चियन समुदाय नियमअनुसारले. बुद्ध जयन्तीको अवसरमा बौद्धिस्ट साथीहरूले पनि बुद्ध जयन्ती विशेष कार्यक्रम गरेर नियमअनुसारमा मनाउनु भएको थियो. अनि हिन्दूहरूले पनि हामीले एउटा केही कार्यक्रम गर्नुपर्छ, त्यसो हुँदा हामीले हिन्दू धर्मावलम्बीहरूलाई पनि समेट्न सकिन्छ, जसले गर्दाखेरि हाम्रो धर्म संस्कृति परम्परा चाहिँ अझै पनि पुनर्वास भएर यो यस्तो देशमा आएपछि पनि हामीले यसलाई चाहिँ जोगाएका छौँ, जोगर्न गरिरहेछौँ. र हाम्रो अहिलेको जुन यङ जेनेरेसनले पनि यसलाई चाहिँ स्ट्रङली धर्म संस्कृति प्रोटेक्सन गर्नुपर्छ भन्ने प्रकारले चाहिँ लगेको छ भन्ने माता पिताहरू जुन चाहिँ हाम्रो एडल्ट एजको सबैलाई चाहिँ र यङ जेनेरेसनलाई पनि नलेज दिनुपर्छ हाम्रो धर्म संस्कृति यस्तो हो है भनेर चाहिँ दिनुपर्छ भन्ने उद्देश्य सहित लगाइएको थियो. एकदमै हामीले जुन चाहिँ अपेक्षा गरेका थियौँ त्यो अपेक्षामा चाहिँ हामीले हिट गर्न सक्यौँ जस्तो हामीलाई लागेको छ.
भनेपछि यस्ता कार्यक्रमले तिलकजी तपाईँलाई अलिकति रोक्न चाहे, यस्ता कार्यक्रमले पक्का पनि यस्ता घटनाहरू आत्महत्या लगायतका डिप्रेसन समस्याहरूलाई अलिकति कम गर्न सहयोग गर्ने मानिसहरूलाई इन्गेज गराउने जस्तो देखिन्छ, होइन?
तपाईँ अहिले सुन्दै हुनुहुन्थ्यो एउटा इन्टरभ्यू न्यू हेम्पसायर अमेरिकाको निकै ठुलो भनौँ न निकै धेरै भुटानीहरू बसोबास गर्ने एउटा राज्य हो. यहाँ थुप्रै भुटानीहरू बस्नुहुन्छ र यहाँ वर्षभरि नै धेरै कार्यक्रमहरू हुन्छन्. यस राज्यमा भर्खर एउटा श्रीमद् भागवत ज्ञान महायज्ञ यो पहिलो महायज्ञ भन्ने समाचार आएको छ र भव्य रूपमा सम्पन्न भएको समाचार आएको हामीले जसबारेमा हामीले तपाईँलाई गत हप्ताको कार्यक्रममा पनि एउटा समाचार स्वरूप सुनाएको थियौँ. फेरि यही राज्यको भुटानीहरूको लागि भुटानीहरूले नै एउटा टेलिभिजन कार्यक्रम पनि सञ्चालन गर्दै आएको करिब 11 हप्ता भएको छ र तपाईँले अहिले महायज्ञ र महायज्ञको बारेमा एउटा छोटो इन्टरभ्यू एकजना आयोजक तिलक निरौलासँग हाम्रा सहकर्मी मित्र देवी पोखरेलले गरेको इन्टरभ्यू सुन्नुभयो. हामीले इन्टरभ्यू लामो भएकोले गर्दा दोस्रो भागमा पनि राखेका छौँ र दोस्रो भागमा देवी पोखरेलले हाम्रो सहकर्मी देवी पोखरेलले तिलक निरौलासँग तिलक निरौला आफैले सञ्चालन गर्दै आए कनकट टेलिभिजनबाट कार्यक्रम चलाउँदै आउनुभएको छ. उहाँको टेलिभिजन कार्यक्रमको बारेमा नि गफ गर्नुहुन्छ.
हजुर श्रोताहरू पक्का पनि तपाईँले यसको लागि इन्तजार गर्नै पर्ने हुन्छ होइन अलिकति हामीसँग अलिकति अघि टेक्निकल गडबडी भएको थियो त्यो पक्का पनि मिलिसक्यो होला यिनीहरू अब चाहिँ होइन तर अब भने चाहिँ हामी इन्टरभ्यूको साथसाथै हामीले गीत नै सुनौँ होला हाम्रो श्रोता साथीलाई होइन आउनुहोस् श्रोता साथी हाम्रै भुटिने साथी होइन हाम्रै साथी भनौँ हामीसँगै पढेको साथी खेमरिजालले लेखेको गुराँस फुल्यो भन्ने नामको गीत सत्य स्वरूपको मिठो स्वरमा
गुरास फुल्यो पाखैमा झम्के फुली नाकैमा आए बस एकन्छी लहै गजल उतिया कैमा गुरास फुल्यो पाखैमा झम्के फुली नाकैमा आया बसुए कन्छी लै गजल तिया खैमा चौबन्दीमा पन पाखा डुले कि जाइ जुइ चमेलीमा पनि देख्छु फुले कि जता जाऊ किन लाग्छ मलाई तिम्रै माया पर्खी बस्नु चौतारीमा फेरि भेट आउला यार्सा गुम्बा टिप्न जाउला मिठो माया लाउला गुराँस फुल्यो पाखैमा झम्के फुली नाकैमा माया बसु एकान्छी लहै गजल उतिया खैमा गुराँस फुल्यो पाखैमा झम्के फुली नाकैमा माया बसु एकान्छी लहै गजल उतिया खैमा
भुटानी स्रष्टा प्रकाश धमलाको प्रकाश धमलाको गीत आउँदैछ खेमरिजालको गीत सत्य स्वरूप आचार्यको स्वर भनेको मिठो गीत. मसँग एउटा समवेदना यहाँ छ, नराम्रो खबर तपाईँको लागि. भुटान शरणार्थी भन्नु भुटानीहरू दक्षिण अस्ट्रेलिया र अस्ट्रेलियाभरि अथवा विश्वभरि बस्ने छन् भुटानीहरूको लागि एउटा दुःखद समाचार. साउथ अस्ट्रेलिया भन्ने बस्ने एकजना वयोवृद्ध हाम्रो अग्रज नारद बनि घिमिरेको आज बिहान मात्रै देहान्त भएको छ. उहाँको देहान्त रोयल एडेड हस्पिटलमा उपचार गर्दा गर्दै बिहान 5:20 देहान्त भएको हो. उहाँको जन्म 1924 फेब्रुअरी 1 तारिक चिराङ जिल्लाको डम्फू भन्ने ठाउँमा भएको थियो र पछि बसोबास उहाँले छोकना भन्ने ठाउँमा पनि गर्नुभएको थियो. नेपालमा शरणार्थी भएर बस्दाखेरि उहाँ टिमाई शरणार्थी शिविरमा बस्नुभयो र अस्ट्रेलिया उहाँ कहिले आउनुभएको भन्दाखेरि 2010 अगस्त 5 तारिक. उहाँ हाल अस्ट्रेलियाको साउथ अस्ट्रेलियाको एडिलेड स्थित एडिलेडको नजिकै 32 हेल्डिच ड्राइभ ग्रिनफिल्ड्समा बस्नुहुन्थ्यो. उहाँका छोराहरू हुनुहुन्छ डिलराम घिमिरे, नरपति घिमिरे र उहाँहरू दुईजनै एडिलेडमा बस्नुहुन्छ भने छोरीहरू हुनुहुन्छ रूपमिना चापागाई, उहाँ अस्ट्रेलियामा बस्नुहुन्छ. दिवाकर धमला युएसमा बस्नुहुन्छ र वेदमाया चापागाई युएसमा बस्नुहुन्छ. उहाँको पार्थिव शरीरको अन्तिम दाह संस्कार भोलि 21 तारिक सोमबार अपराह 2:15 को लागि तय गरिएको छ एनफिल्ड मेमोरियल पार्क, जहाँ चाहिँ भुटानीहरूको सधैँ दाह संस्कार गर्ने कार्यक्रम हाम्रो रहेको छ. भोलि 21 तारिक सोमबार अपराह 2:15 भुटानी समुदायका सम्पूर्ण सदस्यहरूलाई अस्ट्रेलियाको एडलेडमा बस्नुहुने सम्पूर्ण सदस्यहरूलाई भोलि 2:15 नरपति घिमिरेको दाह संस्कारमा उपस्थित हुन यहीँ मार्फत हामी रेडियो कार्यक्रम र परिवार सबैले आमन्त्रण गरेको छौँ.
हजुर श्रोता साथी, यस्तै कुराकानी चल्दा चल्दै होइन, यस्तै दुःखद घटना हरू हाम्रो सामु आउँदा आउँदै अहिले एकदमै वर्ल्ड वाइड भइरहेको छ नि होइन. अर्को दुःखद घटना जुन चाहिँ MH17 होइन एकदम हराएको अथवा MH17 चाहिँ आक्रमण गरेर खसालिएको खबर हामीले सुनेका छौँ. त्यसको बारेमा हामीले छोटो हिस्ट्री होइन, पहिला पनि कसरी यसरी विमान खसाइएको थियो, के भएको थियो भनेर छोटो हिस्ट्री हामीले फेला पारेको छौँ. त्यसको बारेमा झट्ट भनिहाल्छ.
खास गरी अरू विमानभन्दा पनि खास गरी प्यासेन्जर प्लेनहरू जुन जहाँ चाहिँ सिभिलियन यात्रुहरू यात्रा गर्छन् त्यस्ता प्लेनहरू कतिपटक कहाँ कहाँ खसाइए त त्यसको बारेमा.
पूर्वी युक्रेनमा मलेसियाली यात्रुवाहक विमान क्षेपियास्त्रबाट खसाइएको आशंकाले पहिलेका यस्ता दुर्भाग्यपूर्ण घटनाको सम्झना गराएको छ. यसअघि 5 पटक विमान खसाइएको थियो होइन. सन् 2001 साइबेरियन एयरलाइन्सको एक विमानलाई इजरायलबाट रसियातर्फ उडान भइरहेको बेला खसाइएको थियो. विमानमा सवार सबै 78 मारिएका थिए होइन. रसियामा युक्रेनको सेनाले यस घटनामा आफ्नो भूमिका अस्वीकार गरेको थियो, तर पछि युक्रेनले आफ्नो सेनाले युद्धव्यासका क्रममा गल्तीले विमान निशामा पारेको भन्दै माफी माग्यो. त्यस्तै 1988 इरान एयरको उडान दुवैतर्फ उडान भइरहेको थियो. उक्त एयरबसलाई खाडी हवाई क्षेत्रमाथि यानि कि गल्फ रिजनको स्काईमा लडाकु विमान ठानेर खसाइएको थियो. सन् 1979 इरानी क्रान्तिकारी लडाकु विमान इरानलाई बेचिएको थियो. अमेरिकी फाइटर जेट अथवा युद्धपोत इरानको यो विमानमा 2 मिजाइल प्रहार गरेको थियो. विमानमा सवार सबै 290 यात्रु र चालक दलका सदस्य मारिएका थिए. इरानले यस घटनालाई आपराधिक कारवाही, अपराध र नरसंहार भनेर आलोचना गरेको थियो. अमेरिकाले लगातार यो भूलवश भएको घटना भनिरह्यो. सन् 1996 इरानले अमेरिका विरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा सुरु गरेको थियो। पछि अमेरिकाले मारिएका यात्रुका परिवारजनलाई क्षतिपूर्ति दिएको थियो। यसै गरी 1983 न्युयोर्कबाट साउथ कोरियातर्फ उडान भइरहेको कोरियन एयरलाइन्सको यात्रुवाहक विमानलाई खसाइएको थियो। सोभियत संघले यस लडाकु विमान भनी झुकी विमान खसाएको थियो। उक्त विमानमा सवार सबै 269 यात्रु र चालक दलका सदस्य मारिएका थिए। यो विमान आफ्नो बाटो परिवर्तन गरेर सोभियत संघको हवाई क्षेत्रमा छिरेको थियो। सोभियत संघका नेताहरूले सुरुमा यो घटनाबारे जानकारी नभएको जनाएका थिए, तर पछि विमान खसाएको स्वीकार गर्दै विमानले जासुसी गरेको जनाएको थियो। त्यस्तै सन् 1973 इजरायलको लडाकु विमानले लिबियन एयरलाइन्स इजिप्टको सिनाईको आकाशबाट खसाएको थियो। खराब मौसम र उपकरण खराब भएको कारण विमान चालक उत्तरी इजिप्टको माथिको बाटोमा घुमिरहेका थिए र इजरायलले नियन्त्रण भएको हवाई क्षेत्रमा छिर्न पुगेको थियो। इजरायल लडाकु विमानले पहिले चेतावनी सर्ट फायर गरेर विमान अवतरण गर्न सिग्नल भने दिएको थियो। पछि दुई लडाकु विमानले यात्रुवाहक विमानलाई खसायो। यो घटनामा विमानमा सवार 113 जनामा 5 जना मात्र बचेका थिए। त्यस्तै सन् 1954 क्याथ पेसिफिक एयरवेज होइन हङकङको लागि उडान भइरहेको थियो। चिनिया लडाकु विमानले उक्त विमान खसाएको थियो। विमानमा सवार 19 यात्रुमध्ये 10 जना मारिए। चीनले उक्त विमानलाई सैन्य विमान भनेर ठानेको थियो।
यो त भन प्यासेन्जर सिभिलियन प्यासेन्जरहरू चढेको विमानहरू इतिहासमा कति कति पटक कहाँ कहाँ कसरी खसाइदियो भन्ने एउटा इतिहास छोट गरी हामीले तपाईँलाई प्रस्तुत गऱ्यौँ, गगनले प्रस्तुत गरे। अब यो युक्रेनमा भर्खर खसालिएको विमानमा कस्ता कस्ता व्यक्तिहरू ले यो संसार त्याग्न पुगे भन्ने कुरामा अलिक पनि म अलिकति जानकारी दिन्छु। हामीसँग भन्न हामीले समाचारमा सुनेको छौँ 298 व्यक्तिहरूको मृत्यु भएको थियो त्यहाँ। त्यसमा पनि बढी चर्चामा रहेको, अस्ट्रेलियामा बढी चर्चामा रहेको भनेको चाहिँ मेलबर्नमा आजबाट मात्रै सुरु हुने एड्सको 2014 सम्मेलन, विश्व सम्मेलनमा सहभागी नआउने करिब करिब 100 व्यक्तित्वहरू, विद्वत व्यक्तित्वहरूको देहावसान भएको थियो त्यस विमानमा। त्यसमध्ये पनि सबैभन्दा भन्ने चर्चाको विषय भनेका छन् जोसेफ लन्च, जो चाहिँ एड्ससँग रिसर्च गरेर बस्नुहुन्छ। जोसेफ लन्च इन्टरनेसनल एड्स कन्फरेन्समा आउने एक व्यक्ति भन्न प्रवक्तामध्ये एकदम उच्च माथिल्लो व्यक्ति अथवा धेरै रुचाइएका व्यक्ति अथवा धेरैले सुन्न चाहेका व्यक्तिको रूपमा चिनिन्छ। उहाँ चाहिँ इन्टरनेसनल एड्स सोसाइटीसँग सम्बन्धित भएर काम गर्नुहुन्थ्यो। 69 डाक्टर ल्यान्च र उहाँकी श्रीमती ज्याकलिन भान टोङ्ग्रेल दुवैजनाको सो दुर्घटनामा मृत्यु भएको थियो। उहाँहरू दुवैजनाको प्रयासमा नेदरल्यान्डको आम्स्टर्डम इन्स्टिट्युट फर ग्लोबल हेल्थ एन्ड डेभलपमेन्टले एड्स रोग सम्बन्धी धेरै अध्ययन, अनुसन्धान र सहयोग गर्दै गरेको छ। डाक्टर ल्यान्च वर्ल्ड हेल्थ अर्गनाइजेसनमा पनि काम गर्नुहुन्थ्यो पहिला, र पछि आएर उहाँले आफ्नो संस्था स्थापना गर्नुभयो। 1983 अथवा 1983 एड्स भन्ने रोग पत्ता लाग्दाखेरि त्यस अवधिदेखि नै एड्स रोगीहरूको सहयोगको लागि, एड्सको उपचारको लागि मरिहत्ते गर्ने र खट्ने व्यक्तित्वमध्ये एकजना पर्नुहुन्छ डाक्टर ल्यान्च। उहाँले त्यही बेलादेखि नै एड्समा लागि परेर अध्ययन अनुसन्धान गरिरहनु भएको छ। उहाँले गरेका धेरै कार्यक्रमहरूले चाहिँ खास गरी विकासोन्मुख मुलुकहरूमा भन्नु गरिब मुलुकहरूमा एड्सका रोगीहरूलाई सस्तोमा कसरी उपचार गर्न सकिन्छ त्यसमा केन्द्रित थिए। भन्नु रेट्रोभाइरल औषधि जुन चाहिँ अहिले उपचार त हुँदैन, तर पनि एड्स रोगलाई कम बनाउने अथवा एड्स रोग लागेका व्यक्तिहरू धेरै समयसम्म कसरी बाँच्न सक्ने भन्ने एउटा औषधि चाहिँ डेभलपिङ कन्ट्रिजहरूमा पुर्याउनु पर्छ भन्ने एउटा अभियान सुरु गर्ने डाक्टर ल्यान्च पनि हुनुहुन्छ। उहाँको अग्रसरतामा नै यो सुरु भएको थियो। यस्ता धेरै उहाँले काम गर्नुभएको छ, खास गरी ग्लोबल फन्ड मार्फतबाट उहाँले चाहिँ अफ्रिका र एसियामा भन एड्स रोगीसँग बढी काम गर्नुभएको थियो। केही समय अघि मात्र उहाँले तान्जानियामा एउटा कार्यक्रम सकेर मात्रै उहाँ नेदरल्यान्ड्स फर्किनु भएको थियो र नेदरल्यान्ड्सबाट अस्ट्रेलियामा यो कन्फरेन्सको लागि आउनुभएको थियो। अस्ट्रेलियामा पनि उहाँले धेरै काम गर्नुभएको छ एड्सको लागि, अन्डर अस्ट्रेलियाको डाक्टर डेभिड कुपरसँग मिलेर उहाँले एउटा संस्था खोल्नुभएको छ। यो चाहिँ थाइल्यान्डबाट सुरु भएको छ, थाइल्यान्ड स्थित भन्न कार्यालय राखेर सुरु गरेको छ कार्यक्रम। यसलाई भन्छ एचआइभी नेट, जसमा चाहिँ नेदरल्यान्ड, अस्ट्रेलिया र थाइल्यान्डका विशेषज्ञहरू सम्मिलित छन् र यो क्षेत्रमा भएको एड्स रोग सम्बन्धी छलफल भन्न समाचारहरू अथवा भन्न अध्ययन अनुसन्धानमा सहयोग पुगिरहेको छ। त्योभन्दा बाहेक अरू धेरै विशिष्ट व्यक्तित्वहरूको उहाँ मृत्यु भएको छ। अरू म भन्दैछु, पिन्दे क्विजर भन्न एकजना डच हुनुहुन्थ्यो, उहाँ नेदरल्यान्डको सिटिजन्स, उहाँ चाहिँ एचआइभी एड्स सम्बन्धी लबी गर्ने एकजना व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ 33 वर्षको मात्र हुनुहुन्थ्यो, केही हप्ता अघि मात्रै उहाँले 33 वर्ष जन्मदिवस मनाउनु भएको थियो। अर्को एकजना एड्स एक्टिभिस्ट हुनुहुन्थ्यो, मार्टिन डे सटर, उहाँ पनि डच नागरिक हुनुहुन्थ्यो। उहाँले खास गरी जेन्डर र सेक्सुअल हेल्थ सम्बन्धी एचआइभी एड्स को पनि जेन्डर र सेक्सुअल हेल्थ सम्बन्धी बढी फोकस गरेर उहाँको अध्ययन अनुसन्धान रहेको थियो। त्यसपछि ब्रिटिस नागरिक हुनुहुन्थ्यो अर्को एकजना, ग्लेन रेमोन थोमस, उहाँ चाहिँ भन्न वर्ल्ड हेल्थ अर्गनाइजेसनको मिडिया अफिसरको रूपमा काम गर्नुहुन्थ्यो। त्यस्तै अर्को एकजना डच नागरिक पनि हुनुहुन्छ, जकलेन भ्यान टोगरेन, अघिमाथि भने डाक्टर लेन्सको श्रीमतीको रूपमा, उहाँले पनि आम्स्टरडम इन्स्टिट्युट अफ हेल्थ एन्ड डेभलपमेन्टमा सँगै बसेर एड्सको रोगीहरू र एड्सको औषधि उत्पादन गर्ने क्रममा धेरै अध्ययन अनुसन्धान गर्नुभएको छ। र यति हामीले यहाँनिर थोरै व्यक्तित्वहरूको नाम मात्रै उल्लेख गऱ्यौँ, अरू धेरै व्यक्तित्वहरू जसले चाहिँ एचआइभी एड्सको आन्दोलनमा अहोरात्र खट्नुभएको थियो र एचआइभी एड्स रोगीहरूलाई उपचार पुऱ्याउने क्रममा उहाँले धेरै खट्नुभएको थियो। उहाँको भन्न चिरायुको लागि, चिरात्माको शान्तिको लागि हामी कामना गर्दछौँ युवा संसार परिवारबाट। अब यति भनेपछि हामीले अर्को साङ्गीतिक कौशली पस्कने बेला भएको छ। गङ्गासँग कुन छ साङ्गीतिक कौशली?
पक्का पनि हामीसँग अर्को साङ्गीतिक कौशलीको टाइम भएको छ। अर्को साङ्गीतिक कौशली तपाईँहरूको लागि हाम्रै भुटानी, हाम्रै हेर्नु होइन, हाम्रै साथी प्रकाश धमलाजी, जसले पनि चिन्छ होइन, प्रकाश धमलाद्वारा लिखित अथवा उहाँको शब्दमा यो गीत तपाईँको लागि, मेरो छोटोमा।
सपना चाहना छैन भन्थ्यो
हजुर श्रोता साथी तपाईँले सुन्दै हुनुहुन्छ ब्याकमा होइन ब्याकग्राउन्ड म्युजिक तपाईँले सुन्दै हुनुहुन्छ हाम्रै साथी प्रकाश तमालाले लेखेको उहाँको शब्दको यो एकदम मिठो गीत. अब भने चाहिँ हामीसँग टाइम छैन त्यही कारणले हामीले ब्याकमा बजाउनु पर्ने भयो. मसँग सानो जानकारी छ होइन जुन चाहिँ जुनमा लेखिएको छ हामी बच्चाहरूलाई जुन औषधि खुवाउँछौँ होइन सानो जानकारी हो जुन चाहिँ डे टु डे लाइफमा युज हुन्छ. हामी बच्चाहरूलाई औषधि खुवाउँछौँ घरमा औषधि खुवाउँदाखेरि चाहिँ चम्चाले खुवाउने गरेको छौँ नि होइन चम्चामा हालेर चाहिँ नानीहरूले अब खाँदैन नि त त्यही कारणले बच्चालाई चम्चाबाट खुवाउने गर्छौँ. तर त्यो चम्चाले खुवाउनुभन्दा पनि खुवाउँदाखेरि चाहिँ अहिले के भइरहेछ भने चम्चाले चाहिँ खुवाउँदाखेरि चाहिँ किनभने औषधि को सानो मात्रामा गडबडी भयो भने पनि बच्चाहरूको जिउ चाहिँ एकदम डेभलपिङ स्टेजमा हुन्छ नि त होइन त्यही कारणले उहाँहरूलाई चाहिँ बच्चाहरूलाई चाहिँ अलिकति असर पर्छ. त्यही कारणले बच्चाहरूलाई चम्चाले खुवाउनुभन्दा पनि
बच्चाहरूलाई त्यतिकै त थोरै मात्रामा औषधि खुवाइन्छ त्यसमा पनि चम्चामा हालियो भने चम्चामा टाँसिन्छ र सबै औषधि बच्चाले खाँदैनन्
टाँसिन्छ र खाँदैनन् त्यसमा पनि कति कति त धेरै थोरै पनि हुन्छ अलिकति हाल्दा पनि होइन त्यसको सट्टा चाहिँ हामीले ओरल सिरिन्ज अथवा ड्रपर भनिन्छ होइन त्यसमा लगाएर खुवायो भने चाहिँ एकदमै राम्रो हुन्छ भनेर चाहिँ एउटा डक्टरले भन्नुभएको थियो होइन. त्यसै गरी मसँग अर्को एउटा जुन चाहिँ 2014 चाहिँ इयर अफ सेल्फी भनिन्छ होइन त्यसको बारेमा चाहिँ सेल्फी पहिलो सेल्फी स्मार्टफोन भनेर चाहिँ मैले एउटा जानकारी पाएको थिएँ. त्यसको बारेमा सेल्फीको बढ्दो ट्रेन्डलाई मध्यनजर गर्दै सोनीले संसारकै पहिलो सेल्फी स्मार्टफोनको रूपमा एक्सपेरिया C3 बजारमा उतारेको छ होइन. यसमा अटो फोकस वाइड एङ्गल 5 मेगापिक्सलको फ्रन्ट क्यामेरा उपलब्ध छ जसले ठुलो समूहको ग्रुप सेल्फीलाई पनि सहजै क्याप्चर गर्न सक्छ. फ्रन्ट क्यामेरा बाहेक उक्त फोनमा लिड फ्ल्यास लो लाइट पर्फर्मेन्स अटोमोड HDR मोड जस्ता फिचर समेत उपलब्ध छन्. फ्रन्ट क्यामेराबाट 720 पिक्सल होइन रेजुल्युसन भिडियो पनि रेकर्ड गर्न सकिन्छ. एक्सपेरिया 3 होइन C3मा 4.4 किटक्याट अपरेटिङ सिस्टम प्रयोग गरिएको छ होइन. उक्त स्मार्टफोनमा 1280 अथवा 1280 प्लस 720 पिक्सल सपोर्टको स्क्रिन उपलब्ध छ जसले गुणस्तरीय तस्विर उपलब्ध गर्न सक्छ. यो थियो श्रोता साथी तपाईँलाई स्मार्टफोनको होइन.
हजुर श्रोताहरू हामीले अब जानुपर्ने स्थिति भएछ. अन्तमा हामीले अर्को हप्ता 5:30 आउँछौँ त्यो बाचा गर्छौँ. अब जाँदै हामीले अन्तमा अहिलेको सुरुको इन्टरभ्यूको दोस्रो भाग हामीले तपाईँलाई सुन्न लागिरहेछौँ. तिलक निरौलासँग हाम्रो सहकर्मी मित्र देवी पोखरेल गरेको यो इन्टरभ्यू सुन्दै होला. अर्को हप्ता 5:30 हामी तपाईँलाई भेट्न आउनेछौँ. नमस्कार.
प्रसङ्ग बदलौँ, तपाईँले सञ्चालन गर्दै आएको टिभी कार्यक्रमको अलिकति कुरा गरौँ. यो कस्तो कार्यक्रम हो, के कस्ता विषयहरू यसमा प्रस्तुत गर्नुहुन्छ र
यो कार्यक्रम हाम्रो अब चाहिँ नेपाली भाषाबाट हामी न्यू हेम्पसायर राज्यमा रहेको कनकट सामुदायिक टेलिभिजन च्यानल 22 मार्फत हामी प्रसारण गर्छौँ र यो चाहिँ हामी प्रत्येक हप्ता प्रत्येक आइतबार कनकट टेलिभिजनबाट प्रस्तुत हुन्छ कार्यक्रम। यो नेपाली कार्यक्रम एउटै मात्रै कार्यक्रम हो, कनकट टेलिभिजन 1970 इस्टाब्लिस भएको हो, उनीहरूको कार्यक्रम सबै उनीहरूको आफ्नै कार्यक्रमहरू छ, नेपाली कार्यक्रम एउटै मात्रै यो कार्यक्रम 14 चाहिँ हामीले अप्रिलदेखि कार्यक्रम सुरु गरायौँ। कार्यक्रम अब सुरु हुँदै जाँदाखेरि थुप्रै कुराहरू अब कार्यक्रममा आइरहेछन्, जस्तै कार्यक्रममा हामीले सामाजिक कुराहरूलाई अधिक प्राथमिकता दिने गर्छौँ, समाजमा के भइरहेछ र अब समाज कता जान्छ भन्ने विषयमा भुटानी बुद्धिजीवीहरूसँग विशेष कुराकानीहरू गर्ने गर्छौँ, धार्मिक कुरोसँग कुराकानी गर्ने गर्छौँ।
हजुर, कार्यक्रम प्रसारणका निम्ति कहाँ कहाँबाट सहयोग प्राप्त गर्नुहुन्छ, कसरी प्रसारण योग्य बनाउनुहुन्छ कार्यक्रम?
कार्यक्रम चाहिँ अब अहिले विशेष चाहिँ के गर्छौँ भने कार्यक्रम कनकट टेलिभिजनबाटै प्रस्तुत हुन्छ, हामी हाम्रा अतिथिहरूलाई हामी टेलिभिजनमै आमन्त्रण गर्ने गर्छौँ जति सक्दो चाहिँ, किनभने टेलिभिजनमै हामी चाहिँ एउटा फर्मल कार्यक्रम भन्ने भएकोले गर्दाखेरि त्यही नै हामीले चाहिँ त्यसलाई चाहिँ हामी प्रायोरिटी दिन्छौँ र कार्यक्रम अब सुरुवात जुन भुटनिज कम्युनिटी न्यू हेम्पसायरमा रहेको भुटनिज कम्युनिटी छ, कम्युनिटी अर्गनाइजेसनको कार्यक्रम हो, त्यो भएको हैसियतले पनि कम्युनिटीको हामीलाई सपोर्ट छ, समुदायको हामीलाई सपोर्ट छ, तमाम भुटानीहरू जति पनि न्यू हेम्पसायरमा हुनुहुन्छ उहाँहरूको एकदमै धेरै सहयोग छ कार्यक्रममा, नेपालीहरूको थुप्रो सहयोग छ, त्यसरी नै कार्यक्रम हामीले यो सञ्चालनको लागि हाम्रो एउटा टिम छुट्टै टिम मेम्बर्सहरूको पनि सपोर्ट छ, टेलिभिजनको पनि हामीलाई सपोर्ट छ, त्यसै अर्थ पनि कार्यक्रम चाहिँ अब सबैको सहयोग चौतर्फी सहयोग भएकै कारण पनि कार्यक्रम चाहिँ अब सफल भइरहेको जस्तो चाहिँ मैले अनुभव गरेको छु।
हजुर, अहिले हामी देखिरहेका छौँ विभिन्न साहित्यिक कार्यक्रमहरू टेलिभिजन कार्यक्रम बनाएर युट्युबमा हाल्ने समुदायमा निकै प्रचलन बढेको छ, तर पनि तपाईँको जस्तो कार्यक्रम भुटानी समुदायमा पहिलो कार्यक्रम हो पक्का पनि मलाई लाग्छ, किन टेलिभिजन कार्यक्रम नै कार्यक्रमको आवश्यकता महसुस भयो त समुदायमा?
एकदमै राम्रो प्रश्न सोध्नु भएको छ तपाईँले, जस्तै हाम्रो अब जुन चाहिँ माता पिताहरू हुनुहुन्छ, हजुरबा हजुरआमाहरू हुनुहुन्छ, 50 पुग्नु भएको छ, 60 पुग्नु भएको छ, 70 80 पुग्नु भएको छ, नेपाली भाषा मजाले बोल्नुहुन्छ, नेपाली भाषा मैले बोलेको उहाँहरूले मजाले बुझ्नुहुन्छ, हामी एकापत्ता कुरा गर्न सक्छौँ, तर त्यही नेपाली भाषामा तपाईँको नाम लेख्नुहोस् भनौँ, उहाँहरू लेख्न सक्नुहुन्न, अनि मैले त्यही नेपाली भाषामा उहाँहरूको नाम लेखेर पढ्नुहोस् भनौँ भने पनि उहाँहरूले पढ्न सक्नुहुन्न। अब पत्र पत्रिका निकालेर उहाँहरूलाई पठाउँदा त्यसको भ्यालुएसन भएन, हामीले समाचार लेखेर चाहिँ पठाउँदाखेरि त्यो वेबसाइटहरू खोलेर उहाँहरूले समाचार हेर्ने त्यो पनि कुराहरू अब पढ्न सक्ने कुराहरू भएन, अब उहाँहरूसम्म चाहिँ कसरी पुग्ने त, यङ जेनेरेसनले त सोसियल मिडियाहरू युज गरेर इन्फर्मेसनहरू एटलिस्ट पाउँछ, तर अब जति पनि अब यो चाहिँ अब समाचार पढ्न सक्ने कुराहरू अनि अहिले के भइरहेछ, अब के हुँदैछ भन्ने विषयमा भुटानी बुद्धिजीवीहरूको कुराहरू के भइरहेछ, उहाँहरू के गर्दै हुनुहुन्छ, भुटानीहरूको अब धार्मिक कुराहरू चाहिँ के भइरहेछ, अब यी सबै कुराहरूलाई समेट्नको लागि चाहिँ उहाँहरूसँग कसरी रिच आउट हुने त भन्ने विषयमा चाहिँ टेलिभिजन चाहिँ एउटा अब अल्टरनेटिभ हुनसक्छ, किनभने टेलिभिजनबाट हामी जति पनि कार्यक्रम सञ्चालन गर्छौँ उहाँहरूले बसेर मजाले हेर्नुहुन्छ, बुझ्नुहुन्छ, त्यसलाई एनालाइसिस गर्न सक्नुहुन्छ, त्यसै अर्थ पनि टेलिभिजन कार्यक्रम रेडियो कार्यक्रम चाहिँ अत्यन्तै धेरै आवश्यक छ जस्तो लाग्छ, जस्तै साथीहरूले यो
अब दिलकजी समुदायमा तपाईँ हाम्रो कार्यक्रम तपाईँ टिभी टेलिभिजन कार्यक्रम चलाउनुहुन्छ, हामी एउटा रेडियो कार्यक्रम चलाउँछौँ र यस्ता कार्यक्रमले सामाजिक सचेतनामा कस्तो प्रभाव पार्ने र कस्तो असर पार्ने देख्नुहुन्छ?
जस्तै कार्यक्रमहरू हामी सञ्चालन गरिरहँदाखेरि यसको अब एडभान्टेज डिसएडभान्टेजको कुराहरू त अब भइ नै हाल्छन्, एडभान्टेजको कुरो चाहिँ के हो भने अब समुदाय कहाँ गइरहेछ, समुदायको अवस्था अहिलेको के छ, जस्तै हाम्रो भुटानी स्पेसली अब हामी जुन चाहिँ भुटनिज रिलेटेड कार्यक्रम गर्ने भएकोले गर्दाखेरि अहिलेको अब भुटानीहरूको अवस्था चाहिँ पुनर्वास भएपछि विभिन्न देशमा छरिया भुटानीहरू छन् अनि शरणार्थी शिविरमा अझै भुटानीहरू छन्, भुटान सरकार चाहिँ एकातिर छ, अब अहिलेको भुटानीहरूको बुद्धिजीवीहरूको यो भुटानी इस्युको विषयमा उहाँहरूको मनस्थिति के छ भन्ने चाहिँ अब सबैमा चाहिँ खालि अब चासो छ, हाम्रो यङ जेनेरेसनको लागि पनि र हाम्रो माता पिताहरूको जुन चाहिँ जेनेरेसनको लागि पनि यो चाहिँ इम्पोर्टेन्ट छ, त्यसै अर्थ पनि यो कार्यक्रमहरू यस्तो कार्यक्रमहरूले के भइरहेछ भन्ने विषयमा सबैलाई अपडेट गर्ने एउटा माध्यम हुनसक्छ, भने अब दोस्रो कुरो चाहिँ रेडियो टेलिभिजन कार्यक्रमको डिसएडभान्टेज भन्नुभन्दा पनि सोसियल मिडियाहरू हाम्रो अहिलेको यङ जेनेरेसनले अत्यन्तै धेरै युज गरेको हामीले पाएछौँ, जस्तै फेसबुक भयो अनि युट्युबहरू भयो, यो चाहिँ अत्यन्तै धेरै युज गर्नले अनि गेम्सहरू इन्टरनेटबाट गेम्सहरू खेल्ने यसले चाहिँ के हुन्छ भने फ्यामिलीमा चाहिँ अब एक खाले जुन चाहिँ अभिभावकहरूले परिवारमा बसेर कुरा गर्ने, छोराछोरीहरूसँग बसेर कुरा गर्ने, छोराछोरीहरूले पनि चाहिँ एउटा नेपाली साहित्य परम्परा सिकुन्, संस्कृति सिकुन्, अनि हाम्रो चाहिँ अब हरेक कुराहरू चाहिँ सेयरिङ होस् भन्ने जुन चाहिँ परिवारको अपेक्षा हुनसक्छ, त्यो अपेक्षा चाहिँ किनभने बच्चाहरू आफ्नो चाहिँ अब फेसबुकमा बिजी, युट्युबमा बिजी, क्यान्डी क्रसमा बिजी, केमा बिजी भएकोले गर्दाखेरि उहाँले अत्यन्त रूपमा चाहिँ समय बच्चाहरू दिन नसक्दाखेरि चाहिँ अभिभावकहरूमा एक खाले अब फिलिङ्स हुने, त्यस्तो चाहिँ त्यो चाहिँ अब नखेलाउनु भन्ने होइन तर अत्यन्तै बढीभन्दा बढी खेलाउनु चाहिँ त्यो मलाई चाहिँ डिसएडभान्टेज हो जस्तो लाग्छ परिवारमा र उनीहरूको लागि पनि व्यक्तिगत।
हाम्रो माथिल्लो जेनेरेसन, हामीभन्दा हाम्रो बुवा आमा र हजुरबा हजुरआमाको जेनेरेसन त फेसबुक ट्विटरको सञ्जालमा हुनुहुन्न नि, उहाँ यो सामाजिक सञ्जालमा हुनुहुन्न, त्यही कारणले रेडियो टिभी कार्यक्रम चाहिँ उहाँहरूको लागि महत्त्वपूर्ण हुन्छ जस्तो लाग्छ मलाई।
हो, उहाँहरूको लागि पनि महत्त्वपूर्ण र यङ जेनेरेसनको लागि पनि
महत्त्वपूर्ण हुन्छ।
अहिले हो यङ जेनेरेसनले चाहिँ अहिले के छ भने अब न्युजहरू के भइरहेछ, कहाँ के भइरहेछ भनेर त्यो हेर्नु भन्दाखेरि पनि चाहिँ अब अरू चाहिँ अब गेम्सहरू खेल्ने, के गर्ने, फेसबुक त्यतिकै चलाउने भौतिक कुराहरूले गर्दाखेरि यङ जेनेरेसनले पनि हाम्रो कार्यक्रमहरू, किनभने यो भुटानी सम्बन्धी चार पाँचवटा कार्यक्रम मात्रै छ, यो चार पाँचवटा कार्यक्रम चाहिँ छुटाउनु हुँदैन भन्ने कतिजनाबाट हामी सुनेका छौँ, त्यो भएकोले गर्दाखेरि यङ जेनेरेसनलाई पनि हामीले इन्फर्मेसन दिइरहेछौँ भने एडल्ट जुन चाहिँ अब हामी हाम्रो माता पिताहरूको जुन चाहिँ उमेरको एज सेक्टर्सकोहरूलाई पनि हामी चाहिँ बराबर जानकारी गराइरहेछौँ जस्तो लाग्छ।
अब यो कार्यक्रम कहाँसम्म ककसले हेर्न सक्नुहुन्छ, त्यो टेलिभिजन कहाँसम्म जान्छ र अरू स्टेटका व्यक्तिहरूले पनि हेर्न सक्नुहुन्छ कि भन्नु
ठ्याक्कै अब यसको विषयमा यो यसको फ्रिक्वेन्सी कति छ भन्ने चाहिँ मलाई आफैलाई पनि अपडेट छैन, किनभने यो टेक्निकली यसको फ्रिक्वेन्सीको कुराहरू कहाँसम्म जान्छ भनेर मैले अब यो इस्ट वेस्ट नर्थ साउथ कति छ भनेर फ्रिक्वेन्सीको विषयमा मैले त्यति धेरै बुझेको छुइनँ। न्यू एन्सरमा कार्यक्रम हेर्न सकिन्छ च्यानल 22 मार्फत भने कार्यक्रम अनलाइनमा हुने भएकोले अब अमेरिका अस्ट्रेलिया सबै संसारभरि नै कार्यक्रमहरू चाहिँ हेर्न सकेको अवस्था छ।
अब अहिलेसम्म निकै एउटा कार्यक्रम चले जस्तो लाग्छ मलाई, अहिलेसम्म कस्ता कस्ता व्यक्तिसँग के विषयमा कुरा गर्नुभयो र ती कार्यक्रम र त्यस्ता कुराकानी र त्यस्ता विचारको कार्यक्रममा चाहिँ दर्शकहरूको कस्तो प्रतिक्रियाहरू पाउनुभएको छ?
अहिलेसम्म हामीले लगभग 10 एपिसोड हामीले गरिसकेका छौँ, त्यसमा एउटा एपिसोड हामीले धार्मिक गुरुहरूलाई राखेका छौँ, क्रिस्चियनको पास्टरलाई, बुद्ध बौद्धिक धर्मका लामालाई राखेका छौँ, हिन्दू धर्मका हामीले पण्डितजीलाई राखेका छौँ, यसरी अनि किराँतका चाहिँ किराँत गुरु चारजना पण्डितहरू विभिन्न धर्मका पुजारीहरूलाई राखेर चाहिँ हामीले धर्म संस्कृतिका विषयमा कुरा गरेका छौँ, पुनर्वास भएपछि धर्म संस्कृति लाई चाहिँ अब प्रोटेक्सन गर्नका लागि संरक्षण गर्नका निम्ति भइरहेका चुनौतीहरूका विषयमा कुरा गरेका थियौँ, अनि धर्मशास्त्रले आत्महत्यालाई चाहिँ कसरी डिफाइन गर्छ भन्ने विषयमा उहाँहरूसँग कुरा गरेका थियौँ, त्यसले एकदमै राम्रो चाहिँ हामीले फिडब्याकहरू पाएका थियौँ भने त्यसको लगत्तै हामीले हार्वर्ड युनिभर्सिटीका प्रोफेसर जो चाहिँ नेपाली हुनुहुन्छ, यहीँ जन्मिने अमेरिकामै जन्मिनु भयो, नेपाली मूलका यहीँ पढ्नुभयो अनि प्रोफेसर हुनुहुन्छ अहिले हार्वर्ड युनिभर्सिटीमा मेन्टल हेल्थ एक्सपर्ट पनि हुनुहुन्छ, भुटानीहरूको जुन चाहिँ यो आत्महत्याको इस्यु मेन्टल हेल्थ हो भनेर चाहिँ अब सबैले भनिरहेको अवस्थामा चाहिँ मेन्टल हेल्थ इस्यु हो भने मेन्टल हेल्थ एक्सपर्टले चाहिँ यसलाई कसरी डिफाइन गर्नुहुन्छ त, यो इस्यु के हो त भन्ने विषयमा हामीले उहाँसँग अर्को एपिसोड कुरा गरेका थियौँ, त्यसरी नै भुटान यो हाम्रो चाहिँ भुटानी सामाजिक अगुवाहरूसँग हामीले समाजमा के कस्ता कामहरू भइरहेछन् र भोलिको समाज कहाँ छ, भोलि चाहिँ हाम्रो फ्युचर के छ त अब बुद्धिस्टको चाहिँ भन्ने विषयमा उहाँहरूसँग कुरा गरेका छौँ, महिला समाजसेवीहरूसँग हामीले कुरा गरेका छौँ, हामीले चाहिँ नेपालका लामो समयसम्म शरणार्थीहरूको विषयमा कलम चलाउने नेपाली पत्रकारहरूसँग भुटानी यो समस्याहरू, भुटानीको अवस्थाहरू उहाँहरूले कसरी मूल्याङ्कन गर्दै आउनु भएको थियो र भोलिको भुटानीहरूको भविष्य कहाँ छ भन्ने विषयमा उहाँहरूसँग हामीले कुरा गरेका छौँ र यस्तै कुरा गर्दै हामीले 10 एपिसोड चाहिँ यो कार्यक्रम अब गरिरहँदाखेरि हामीले एडभान्स मतलब एकदमै राम्रो प्रतिक्रियाहरू पनि पाएछौँ भने कतिवटा हामीलाई चाहिँ अब कतिजना साथीहरूले चाहिँ अब कार्यक्रममा चाहिँ यस्तो हुनु पर्थ्यो भनेर पनि उहाँहरूले प्रतिक्रिया दिनुभएको छ त्यसलाई पनि हामीले शिरोधार्य गरेका छौँ किनभने साथीहरूले प्रतिक्रिया जुन प्रकारले दिनुभएको छ त्यो हाम्रो लागि एकदमै एउटा आशीर्वादको रूपमा हामीले लिएको छौँ। तर कतिजना साथीहरूले चाहिँ आफ्नो एउटा सीमाभन्दा पनि बाहिर गएर चाहिँ काम गरेर देखेका छौँ। कतिजना अब भन्दै पर्दाखेरि समुदायमा चिनिएका र प्रतिष्ठित व्यक्तिहरूले त्यस्तो प्रकारको गैर जिम्मेवारी पूर्ण रूपमा चाहिँ लेखिरहनु गैर जिम्मेवारी पूर्ण चाहिँ रूपमा चाहिँ बोलिरहनु चाहिँ समाजमा चाहिँ समाजले चाहिँ भोलि गएर सिक्ने के त भन्ने कुराहरू हुन सक्छन् र हो त्यसमा चाहिँ दुःख लाग्छ कोही कोही बेला। अरू सबै ठिकै छ
एकदमै राम्रो कुरा। यदि मेहनत गर्नुहुन्छ साप्ताहिक रूपमा कार्यक्रम दर्शक सामु पुर्याउनको लागि र अलिकति तपाईँको टिम वर्कको वर्णन गर्नुहोस् न, कसरी तपाईँहरू कार्यक्रम अगाडि बढाउनुहुन्छ, टिम वर्क कस्तो छ?
जस्तै हाम्रो टिम छ कार्यक्रम, हाम्रो अब एउटा छुट्टै टिम छ, टिमले चाहिँ हामी डिस्कस गर्छौँ कार्यक्रममा यसपालि यस्तो गरौँ भनेर, यो कार्यक्रममा यस्तो बनाऊँ भनेर छलफल गर्छौँ। छलफल गरेपछि हामीले हाम्रो पनि एउटा चाहिँ एडभाइजरी टिम छ, मिन्स उहाँहरूसँग फेरि हामी सेकेन्ड स्टेपमा छलफल गर्छौँ, हामी यो प्रोग्राम गर्दैछौँ भनेर। अनि यो कार्यक्रम गर्दाखेरि यसको एडभान्टेज के होला, डिसएडभान्टेज के होला, यो कार्यक्रम गर्न गर्दैछौँ भन्दाखेरि कम्युनिटीको एनालाइसिस के होला, कम्युनिटी इन्टरलेक्चुअल्सहरूले चाहिँ भोलि यसलाई कसरी डिफाइन गर्छन् भन्ने विषयमा उहाँहरूसँग हामी हाम्रो एडभाइजर जुन छ, एडभाइजरी टिम जुन छ, टिमसँग हामी डिस्कस गर्छौँ। टिमसँग डिस्कस गरिसकेपछि यसको एडभान्टेज डिसएडभान्टेज हामी के लगाइसके पछाडि सबैतिरबाट डिसिजन भइसके पछाडि ल ओके लेट्स इन्भाइट देम, फर्स्ट स्टेप लेट्स इन्भाइट दिस, उहाँलाई बोलाउँ, सेकेन्ड स्टेप उहाँलाई हामी त्यो एउटा क्याटेगोराइज गरिसकेपछि हामी इन्भाइट गर्छौँ। तर जति पनि अहिलेसम्म हामीले फर्स्ट इन्भाइट गरेका छौँ, फर्स्ट इन्भाइट नै कसैले पनि नो भन्नु भएको छैन, फर्स्ट इन्भाइट नै सबैले एक्सेप्ट गर्नुभएको छ, कार्यक्रमलाई माया गर्नुभएको छ, कार्यक्रम आइदिनु भएको छ, त्यसमा चाहिँ हामीलाई अत्यन्तै धेरै खुसी लागेको छ।
कार्यक्रम चल्दै रहोस् तिलकजी, तपाईँको कार्यक्रम धेरै समयसम्म चलोस्, यहाँलाई शुभकामना छ। हस्त, कार्यक्रममा सहभागी गरिदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद तपाईँलाई पनि कार्यक्रममा हाम्रो विचार कुरा राख्न दिनुभएकोमा विशेष धन्यवाद कार्यक्रम युवा संसारलाई।